कर दिया जाएगा। लेकिन इस इन शवाहिद पे बात करने से पहले, इस इजलास पे बात करने से पहले आपसे मैं ये जानना चाहूंगी, क्योंकि ये जो बडबेर में पाक फिजाइया कैंप पर हमला हुआ, उसके चंद ही घंटे बाद हमने देखा कि ISPR के जो तर्जुमान हैं बाजवा साहब, उन्होंने फौरन इल्जाम जो हैं वो अफगानिस्तान पर लगाया। उन्होंने कहा कि ये जो दहशतगर्द थे ये अफगानिस्तान से आए थे और इस हमले की मनसूबाबंदी जो है वो अफगानिस्तान से की गई थी। लेकिन बाद में फिर हमने देखा कि इन 14 जो दहशतगर्द थे, इनमें से 5 का ताल्लुक जो था वो पाकिस्तान से था, 3 जो थे वो खैबर एजेंसी के शहरी थे, 2 का ताल्लुक सुवात से था। उसके बाद काफ़ी नुक्ताचीनी भी की गई पाकिस्तान पर के धमाके के फौरन बाद इल्ज़ाम देना जो था वो मुनासिब नहीं था। बाजवा साहब की जानिब से धमाके के फौरन बाद ये बयान देना जो था, ये क्यों जरूरी था आपकी नजर में?
बहुत शुक्रिया आपका। देखें, ये जो इंटेलिजेंस एजेंसी जब काम करती हैं तो आजकल जो मोबाइल सेलुलर टेलीफोन हैं वो एक बड़ा सोर्स है, और जिन टेलीफोन में हमारे जो कबायली इलाके और पेशावर तक बहुत से ऐसी सिम्स हैं टेलीफोन की जो कि अफगानिस्तान के टेलीफोन सिस्टम्स की हैं, और वो पाकिस्तान तक उनकी रिसेप्शन आती है, तो एक बड़ा इजी लिंक होता है कि जो उनके टेलीफोन कॉल्स जो थे वो कहाँ से कनेक्टेड थे और उसका क्या सोर्स था। तो वो बड़ा इजीली, आजकल बहुत सा क्राइम जो है वो आपके मोबाइल टेलीफोन से ही उसकी सोर्स से ट्रेस हो जाता है। तो मैं समझता हूँ कि ये हमले के फौरन बाद जब उसको ट्रेस किया गया तो वो बिल्कुल फौरन ही वो ट्रेस हो गया कि इस इलाके में उस वक्त जो इनके पास टेलीफोन से उनका कनेक्शन किस जगह से था, और वो क्या पाकिस्तान के किसी टावर से था या किसी बैरून मुल्क के टावर से था। तो मैं समझता हूँ कि उसमें तो हमारी एजेंसी गलती नहीं कर सकती। जहां तक आपने ये कहा कि पाकिस्तान के साथ जो ताल्लुकात वाली बात है, हमारे बहुत बेहतरीन ताल्लुकात जा रहे थे जब तक अफगानिस्तान के अंदर ये धमाके होने नहीं शुरू हो गए। तो जब वहां धमाके हुए तो फिर अफगान इंटेलिजेंस एजेंसी जो है उनको उनका जो उनकी जो सोच थी कि ये लोग शायद पाकिस्तान से ट्रेन होके आते हैं, जब तक हमारा रद्द अमल ये है कि ट्रकों से पाकिस्तान के लोग जाते थे, आजकल वो जरब अजब के हैं और उन इलाकों में पाकिस्तान भरपूर कार्रवाई कर रहा है। लेकिन ये मुमकिन है कि कुछ बॉर्डर के साथ ऐसे हों जहां पे इन लोगों पे हमारा कंट्रोल नहीं हो, और यही वजह है कि हम अफगानिस्तान की हुकूमत से हर बात जो है हकाइक पर मबनी गुफ्त शहीद करना चाहते हैं। अगर हमारे बॉर्डर की तरफ से कोई चीज गई तो हम उसके लिए पूरी कोशिश करने के लिए तैयार हैं कि हम उस चीज को खत्म करें। हमारे लिए एक स्ट्रांग स्टेबल और अफगानिस्तान बहुत जरूरी है और अफगानिस्तान के लिए एक ताकत का सरचश्मा होगा। तो यही वजह है कि हमारे लोगों ने इसके ऊपर ये रवैया अख्तियार किया कि हम उनसे मिलेंगे, उनको उनको शवाहिद पेश करेंगे, और जब ये डिस्कशन होगी तो उनको मौका मिलेगा कि इन शवाहिद को देख के वो फैसला करें कि क्या हमारी सोच दुरुस्त है या इसमें कोई और पहलू भी है।
जी, लेकिन यहाँ पे तो ये बात सही है, पाकिस्तान की जो इंटेलिजेंस एजेंसी है वो वन ऑफ द मोस्ट कैपेबल एजेंसीज जो हैं दुनिया की, उसे वो समझा जाता है। और ये भी बात की जाती है कि पाकिस्तान की जो एजेंसीज हैं उनकी जो फोर्स है वो ये मालूम तो फौरन कर लेती हैं कि ये दहशतगर्द जो हैं ये अफगानिस्तान से आए थे, लेकिन ये वो रास्ते मालूम करने में अभी तक क्यों नाकाम रही है के जिनके जरिए दहशतगर्द जो हैं वो पाकिस्तान में दाखिल होते हैं।
बिल्कुल आपने दोस्त कहा, ये हमारे लिए बहुत बड़ा चैलेंज है। कई हजार किलोमीटर का बॉर्डर है और बेशुमार क्रॉसिंग पॉइंट्स हैं, और ये बॉर्डर फेंस भी नहीं हो सकता, ये बॉर्डर मैन करना भी बड़ा मुश्किल है, और ये अगर दोनों तरफ की हुकूमतें कोऑर्डिनेटेड एफर्ट करें तो ये जो मुजरिम है जिनमें बहुत से स्मगलर है मंशियात के क्रॉस बॉर्डर स्मगलिंग करते हैं, गुड्स की स्मगलिंग करते हैं, और फिर वो किराए के दहशत गर्द भी हैं और इसमें बैरून मुल्क का इंफ्लुएंस और पैसा इसमें शामिल है। हमें कोई शक नहीं कि पाकिस्तान को इकोनॉमिकली स्ट्रेंगुलेट करने में हिंदुस्तान का हिस्सा है, बहुत बड़ा किरदार है और वो अफगानिस्तान में बड़ी हद तक फाल है और उनके रिलेशन उनके वहां पे भी एक अच्छे रिलेशन है और अफगानिस्तान की हुकूमत में और उन सारे पार्लियामेंटेरियन जो पाकिस्तान विजिट करते रहते हैं उन्होंने हमें अश्योर किया था कि हमारे हिंदुस्तान से जो ताल्लुकात हैं उसका उसकी कीमत पाकिस्तान को नहीं चुकानी पड़ेगी हमारे उनसे जो ताल्लुक हमने कहा हमें खुशी है आपके ताल्लुकात हों हमें तकलीफ नहीं लेकिन वो हमारे आपके लोगों को हमारे ऊपर मिस यूज ना करें तो ये एक ग्रे एरिया है हमारे ताल्लुकात के अंदर एक ट्रेड का भी ग्रे एरिया है और इन चीजों को अफगानिस्तान को और पाकिस्तान को एक दूसरे की सेंसिटिविटीज को समझना होगा और इसी बुनियाद पे हमारे ताल्लुकात बहुत बेहतर
ठीक है अफगानिस्तान को समझना होगा पाकिस्तान की सेंसिटिविटीज को लेकिन अगेन वही बात के पाकिस्तान की जो फौज है एक बहुत बड़ी फौज है बहुत नाम है उसका दुनिया में अगर वो अपनी सरहदों को कंट्रोल नहीं कर सकता तो अफगानिस्तान से ऐसे में ये तवक्को रखना जबकि ये बात की जाती है कि अफगानिस्तान अपनी तारीख की एक मोस्ट कॉम्प्लिकेटेड जंग जो है वो लड़ रहा है तो वो कैसे इन सरहदों को काबू कर सकता है या वहां से अगर बाकी ट्रेनिंग हो रही है दहशत गर्दों की और वो फिर पाकिस्तान में आते हैं उनको वो कैसे रोक सकता है
देखिए मैंने पहले भी कहा कि हमारी अगर इंटेलिजेंस शेयरिंग हो जाए और हमारी आपस में कोऑर्डिनेशन हो और हम इन दहशत गर्दों को एक कंबाइंड दुश्मन समझें दहशत गर्द जो है वो अफगानिस्तान को भी नुकसान पहुंचाते हैं पाकिस्तान को भी नुकसान पहुंचाते हैं और इन दहशत गर्दों के गार्ड के अंदर बहुत से स्मगलर्स भी हैं जो मंशियात का कारोबार करते हैं तो इसमें बहुत बिग मनी इज इन्वॉल्व बहुत सारा पैसा इन्वॉल्व है और इसमें जब तक ये दोनों हुकूमतें कोऑपरेट नहीं करेंगी क्योंकि वहां के मुजरिम इस तरफ आके छुपने की कोशिश करते हैं और हमने अपनी जिंदगी का सबसे बड़ा जरब अजरब एक ऑपरेशन शुरू किया है और पाकिस्तान पूरी संजीदगी से उस ऑपरेशन को फॉलो कर रहा है और उसका इंशाल्लाह फायदा अफगानिस्तान को भी पहुंचेगा बहुत बड़ा फायदा अफगानिस्तान को पहुंचेगा हम चाहते हैं कि इसी किस्म का अगर कोऑर्डिनेटेड एफर्ट अफगानिस्तान के साथ हमारा हो जाए तो हमारे हमेशा के लिए ये मामला आपस में और हमारे दोनों मुल्कों के दरमियान में ट्रेड का वेजिटेबल्स एग्रीकल्चर प्रोडक्ट्स और मैन्युफैक्चर्ड गुड्स एक बहुत बड़ा पोटेंशियल है पाकिस्तान के इंडस्ट्रियल अफगानिस्तान में बड़े बहुत बड़ी इन्वेस्टमेंट कर सकते हैं हम अफगानिस्तान की डेवलपमेंट में बहुत बड़ा किरदार अदा कर सकते हैं एट अ वेरी लो प्राइस एक बड़ी कम कीमत में तो हमारे दोनों मुल्क तो अल्हम्दुलिल्लाह इंटरडिपेंडेंस है सिर्फ ये जो हमारे इशू है अगर हम कोऑर्डिनेटेड एफर्ट करें और इन दहशत गर्दों और स्मगलरों का मुकाबला कर लें तो हमारे दोनों आवाम की खुशहाली हो सकती है।
ओके आप हमारे साथ रहे इरान अफजल साहब क्योंकि कुछ कॉलर्स हैं वो भी आपसे कुछ सवालात करना चाहेंगे लेकिन इस वक्त मीर वैस अफगान साहब अफगान उमूर के आप माहिर हैं उनकी जानिब हम जाते हैं सलाम अलैकुम मीर वैस अफगान साहब जी मीर वैस अफगान साहब हमें याद है कि आर्मी पब्लिक स्कूल पर जब हमला हुआ था उस हमले के बाद भी फौरन इल्ज़ाम अफगानिस्तान पर दिया गया था और कुछ शवाहिद जो हैं पाकिस्तान के बकुल ठोस शवाहिद वो अफगानिस्तान अफगान हुकाम जो हैं उनको दिए गए थे उसके बाद जिस तरह कहा जाता है कि फजलुल्ला जो है तालिबान का लीडर वो अफगानिस्तान में मौजूद है उनके खिलाफ कोई कार्रवाई जो है वो की गई अफगान हुकाम की जानिब से यानी शवाहिद अफगानिस्तान पाकिस्तान की जानिब से शवाहिद देने के बाद अफगान हुकाम को क्या हुआ उसका क्या फ़ायदा पहुंचा
देखिए शेनस पहले तो मैं इस बात पे आना चाहता हूँ जैसे कि आपका मेहमान ने फरमाया कि वहाँ पे बाजवा साहब ने बताया कि ठोस शवाहिद मौजूद है कि ये हमला अफगानिस्तान से हुआ है अब की बात नहीं बल्कि जब उसी वक्त हमले की फौरन बाद इन्होंने बात की उस पे लोगों का कुछ इतराज यूं निकला पहले अफगानिस्तान भी इसी तरह कर रहा था जैसे कि कोई हमला होता था तो वो लोग ये कहते थे कि ये हमला पाकिस्तान से आया हुआ है पाकिस्तान से हुआ है तो इस नाते पाकिस्तान और अफगानिस्तान के ताल्लुकात खराब हुई है और अब जब पाकिस्तान यूं करते हैं तो इसका मतलब ये है कि یہ سیبی میڈیا میں بات کرنے سے تعلقات میں خرابی آ سکتا ہے, بہتری نہیں آ سکتا. اگر ایک فون کال کی بات ہو تو ایک فون کال ڈائیورٹ بھی ہو سکتا ہے, میں ٹیکنیکل بندہ نہیں ہوں لیکن کال ڈائیورٹ تو بھی ہو سکتا ہے کہ کوئی بندہ کسی اور جگہ میں ہو وہاں سے کال ڈائیورٹ ہو, یہ تو بھی امکان ہے اس بات کی. جس حد تک شواہد کی باتیں, جو ابھی پاکستانی حکام نے یہ فیصلہ کیا ہوا ہے کہ ان کے پاس شواہد موجود ہے اور تو شواہد کی بنیاد پر یہ لوگ افغانستان کے پاس جاتے ہیں, تو اگلے بار جو ان لوگوں نے شواہد دیے ہوئے تھے اس کے بدلے میں افغان حکام نے سب لوگوں نے دیکھا کہ وہاں پہ افغانستان میں طالبان کا جو ٹی ٹی پی کا جو کمانڈر تھا, پرانا اسپوکس پرسن جو طالبان کا تھا شاہد اللہ شاہد, وہ ہلاک ہو گئے, حفیظ ہلاک ہو گئی, بہت سارے کچھ ہوا ہے اس حملے کے بعد. افغانستان نے پاکستان کی بہت سارا مدد کیا ہوا ہے, اگر پاکستان کے پاس ثبوت ہو کہ ٹی ٹی پی کا سربراہ وہاں پہ موجود ہو تو فراہم کر دے, اگر وہ افغانستان کے حدود میں ہو تو میرا یقین ہے کہ افغان گورنمنٹ جو ہے وہ پاکستان کا مدد ضرور کر دے گا. لیکن اگر طالبان کچھ ان علاقوں میں موجود ہو جہاں پہ افغان حکومت کا اثر نہ ہو, افغان حکومت کے کنٹرول سے باہر علاقے ہو, تو وہ سب کو پتا ہے کہ وہ افغان حکومت کی بس میں نہیں ہے. افغانستان خود بھی اس طرح حالات سے گزر رہا ہے جو کہ بہت سارے علاقے افغانستان کی افغان گورنمنٹ کے ہاتھ میں نہیں ہے, وہ طالبان کی کنٹرول میں. اگر طالبان کی کنٹرول علاقوں میں وہ لوگ رہتے ہیں یا داعش کی کنٹرول علاقوں میں وہ لوگ رہتے ہیں, میرے خیال سے افغان حکومت سے اس بات کا خواہش کرنا یہ نتیجہ خیز بات نہیں ہوگا.
ٹھیک, اوکے. عارف جمال صاحب, آپ کی جانب ہم آنا چاہیں گے. جیسا کہ آپ کے علم میں ہوگا کہ جو امریکہ ہے اس کی جانب سے بھی جو اس دھماکے میں, اس حملے میں پاکستان کی پاک فضائیہ کیمپ پر جو حملہ ہوا اس میں جو جانیں ضائع ہوئی اس پہ امریکہ نے گہری افسوس کا اظہار کیا, لیکن ساتھ انہوں نے یہ بھی کہا کہ دھماکے کے فوراً بعد ایسے الزامات جو ہیں وہ آئی ایس پی آر کو نہیں دینے چاہیے تھے اور اس کے امپیکٹ کو بھی کسی حد تک ہائی لائٹ کیا گیا. یہ بتائیے گا, یہ جو بلیم گیم جاری ہے دونوں کنٹریز کے مابین, اس کا امپیکٹ جو ہے دہشت گردی کے خلاف جنگ پر کیا پڑ رہا ہے؟
دیکھیے, یہ بلیم گیم ایک حوالے سے تو یک طرفہ ہے, وہ ایسے ہے کہ افغانستان بیچارے کی تو 40 سال سے دنیا بھر میں خوب مرمت کی ہے, اب میرا نہیں خیال کہ اس میں کوئی ایسا دمخم ہے کہ وہ کسی قسم کے ٹیررزم میں اپنے ملک سے باہر انوالو ہو سکے. 1980 سے لے کر اب تک پہلے تو سارے ملک جو ہیں 30-40 ملک اس کو مارتے رہے, اس کے بعد 90 کی دہائی سے تمام اسلامی ملکوں نے اس کو مارا پیٹا, اور پھر اب تک جو ہے پاکستان سمیت تمام ملک اس کو سٹون ایج کی طرف بھیجنے کے لیے مصر ہیں. تو مجھے نہیں لگتا کہ وہ کوئی ایسے اس میں کیپیبلٹی ہے. ہاں یہ ضرور ہوگا کہ وہ سازش جو ہے وہ افغانستان کی ٹیریٹری پر ہوئی ہوگی, لیکن پاکستان تو خود کہتا ہے کہ افغان حکومت کی جو ہے وہ مقابل کے باہر کوئی رسک نہیں ہے, تو اس کا کیا مطلب ہے افغانستان کا نام لینے کا؟
جی,
پھر ہم یہ دیکھتے ہیں کہ پچھلے 1.5 سال سے بتایا گیا تھا کہ دہشت گردوں کی کمریں ٹوٹ گئی ہیں اور وہ بالکل تباہ ہو گئے ہیں, جو کہ حقیقت کے بالکل برخلاف تھا, کیونکہ ہم دیکھ رہے تھے کہ روزانہ کوئی نہ کوئی حملہ ہو رہا تھا, صرف یہ تھا کہ پاکستانی میڈیا اس کو ہائی لائٹ نہیں کرتا تھا, جس کی وجہ سے ایسے لگ رہا تھا کہ کچھ
کمی آئی ہے حملوں میں
آ رہا ہے. مگر حقیقت اس واقعے کی وجہ سے یہ ہوا ہے کہ وہ جو ضرب عرب عزب کے جو کلیم تھے پاکستان کی طرف سے وہ ایکسپوز ہو گئے ہیں, تو اس کی وجہ سے کافی پرابلم پولیٹیکل جو ہے وہ پاکستان کو ہو رہی ہے.
ٹھیک, اوکے. رانا افضل صاحب, آپ سے ایک سوال کرنا چاہوں گی, پھر اس کے جانب کافی دیر سے کالرز ہیں ان کی جانب ہم جاتے ہیں. یہ بتائیے گا, بڑے بنیادی سے سوال ہیں جو میں نے پریس کانفرنس سنی اس کو سننے کے بعد جو میرے ذہن میں آئے. ایک تو یہ ایک طرف کہا گیا باجوا صاحب کی طرف سے کہ یہ جو دہشت گرد ہے یہ سوزوکی وین میں آئے تھے, بعد میں کہا گیا کہ 14 افراد تھے یہ. تو یہ سمجھ میں نہیں آتا کہ 14 افراد دہشت گرد جو تھے اسلحہ سمیت یہ ایک سوزوکی وین میں یہ کس طرح آ گئے, اور ایک یہ کہا گیا کہ ملیشیا کی جو یونیفارم ہے یہ انہوں نے پہنی تھی, تو ایئر فورس کے لوگ وہاں موجود تھے. ملیشیا کی یونیفارم میں لوگوں کو آنا ایئر جو ایئر فورس ہے اس کے بیس میں, तो ये क्या एक अलार्मिंग वो नहीं, एक सिग्नल नहीं होना चाहिए था इनको अलर्ट होने के लिए वहां पे जो ऑफिसर्स मौजूद थे?
देखिए, जब भी दहशतगर्द प्लानिंग करते हैं किसी भी हमला करने की, तो वो जो वहाँ का दिफाई निज़ाम होता है उसको बड़ी बड़े गौर से स्टडी करते हैं। उन्होंने उस वक्त का इंतखाब किया जब नमाज का वक्त था। वो जानते हैं कि हमारे जो फौजी लोग हैं वो मजहबी हैं और वो नमाज पढ़ते हैं, तो उस वक्त जो था उनका ख्याल था कि वो जो लोग हैं वो अपनी ड्यूटी पे कम होंगे और मस्जिद में ज्यादा लोग होंगे, और यही वजह है कि उन्होंने कहा कि ये लोग वापस आएंगे, वेपन उठाएंगे। उन्होंने मस्जिद के अंदर नमाज पढ़ते हुए लोगों को शहीद किया। हमारे पाकिस्तान टेलीविजन में दिखाया गया कि ये हमला दो जानेब से किया गया, और जो उन्होंने वैन दिखाई जिसके अंदर हमला हुआ वो ट्रेस हो गई, और जवाब सुजुकी से थोड़े बड़े साइज की गाड़ी है। तो ये चीजें जो होती हैं, जब एकदम हमला होता है तो थोड़ी बहुत डिस्टॉर्शन अगर आ जाए कि वो सुजुकी में बैठ के आए या वो गाड़ी सुजुकी नहीं थी, कोई और गाड़ी थी, तो ये वो इश्यूज नहीं है। असल इशू है कि नमाज फजर के वक्त वहां पे हमला होता है, दो तरफ से लोग आते हैं, फिर वो मारे जाते हैं।
लेकिन राणा अफजल साहब, एक बड़े ओहदेदार की जानिब से इन बयानात का आना, इससे पाकिस्तान की क्रेडिबिलिटी जो है, फौज की क्रेडिबिलिटी पे फर्क पड़ता है। राणा अफजल साहब, किसी बड़े ओहदेदार की जानिब से इस तरह के बयानात देना, इससे फौज की जो बहुत अहम इदारा है पाकिस्तान का, उसकी क्रेडिबिलिटी पे, पूरा मुल्क का जो इमेज है उस पे फर्क पड़ता है। आप शुरू में एक
आप
बयान दे रहे
रही हैं,
हैं।
लेकिन मैं ये समझता हूँ कि हमारे जो इदारे हैं वो इस चीज पे कायम हैं कि जो जो उनके टेलीफोन कॉल्स थी और जो उनका कंट्रोल सिस्टम का उनको पता चला है, वो पाकिस्तान की सरहदों से पार अफगानिस्तान के किसी ऐसे इलाके में था जहाँ अफगान हुकूमत की शायद दस्तरस ना हो। हमने कभी ये इल्जाम नहीं लगाया कि अफगान हुकूमत इसमें मुलव्वस है।
जी बिल्कुल।
हम ये कहते हैं कि ये टीटीपी वाले मुलव्वस हैं, लेकिन क्योंकि वो अफगान सरजमीन से हमला करते हैं तो हम तवक्को रखते हैं कि जैसे पाकिस्तान अपनी सरहदों के अंदर कार्रवाई कर रहा है, अफगानिस्तान भी इसमें कार्रवाई करे।
लेकिन आप लोग जब ये कहते हैं कि अफगानिस्तान की लड़ाई आप क्यों लड़े, तो फिर अफगानिस्तान का भी ये मौकफ हो सकता है कि वो क्यों आपकी लड़ाई लड़े वहां पर अपने मुल्क में।
देखिए, वो ये पुरानी बात है, गुड तालिबान बैड तालिबान या गुड टेररिस्ट बैड टेररिस्ट। अब पाकिस्तान के अंदर जब से मियां नवाज शरीफ की हुकूमत आई है, हम बड़े क्लियर हैं कि देयर इज नो गुड तालिबान, देयर इज नो गुड स्मगलर, देयर इज नो गुड मंशियात फरोश, दे आर ऑल बैड। और वो हमारे दोनों मुल्कों के लिए बुरे हैं और दोनों मुल्कों को नुकसान पहुंचाते हैं, और ये हमारे कंबाइंड दुश्मन हैं। इनके ऊपर कंबाइंड एफर्ट होगा तो ये कामयाबी ज्यादा बेहतर होगी।
जी, आप हमारे साथ रहिए। कॉलर्स की जानिब जाते हैं। पिशावर से रोहान रोहान खटक ने हमें कॉल की है, उनकी लाइन ड्रॉप हो गई। दूसरे कॉलर है मियांवाली से मुरीद खान साहब। जी अस्सलाम वालेकुम।
सर दोस्त कर रहा हूँ, मैं कहता हूँ कि क्या बात है, पाकिस्तान और अफगानिस्तान एक दूसरे पर इल्जाम लगाने के बजाय अगर अफगानिस्तान, ईरान, इंडिया, चाइना और अमेरिका, पाकिस्तान मिलकर एक जॉइंट एक कमेटी बनाए और वो जो भी इस किस्म की हरकत हो उसका वो जायजा लें। बाकी 40 लाख अफगानी पाकिस्तान में दंदनाते फिरते हैं और रोजाना बॉर्डर पर आते जाते हैं, उनको कौन रोक सकता है? सारे शक्ल से एक लगते हैं, जो भी पाकिस्तान में दाखिल होता है उसको कोई पूछने वाला नहीं है, ना उसके पास उसका कार्ड है, ना कोई उसके पास कोई कोई कागजात है। इसलिए इन अफगानियों को कैंपों में रखना चाहिए या फिर अपने मुल्क में रखना चाहिए। पाकिस्तान से तो अफगानिस्तान के हालात अच्छे हैं।
जी, लेकिन मुरीद खान साहब, जिस तरह शुरू में हमने कहा कि 14 में से 5 अभी तक जिनकी निशानदेही हुई है, शनाख्त हुई है दहशत गर्दों की, वो अफगानी शहरी नहीं थे, वो पाकिस्तानी शहरी थे। उनमें से 3 का ताल्लुक खैबर एजेंसी से था और 3 का ताल्लुक आपके जो सुवात वैली है वहां से उनका ताल्लुक था। कॉल करने का शुक्रिया, हमने आपको सुना। शफी चित्राल से। जी जी, शफी चित्राल से। जी अस्सलाम वालेकुम।
हेलो।
जी सर।
अस्सलाम वालेकुम, मैं मोहम्मद शफी चित्राल बूनी से बात कर रहा हूँ। असल में बात ये नहीं है कि इल्जाम लगाना یہ بہت آسان ہے یہ, لیکن ہم ہمیشہ الزام لگاتے ہیں نقصان ہونے کے بعد. کہیں سوال جو ذہنوں پہ چھوڑ جاتے ہیں وہ یہ ہے کہ یہ لوگ اتنے چیک پوسٹیں کراس کر کے کیسے اس کیمپ تک کیسے پہنچے, ہر طرف جو ہے یہ کیمپوں کے اندر گھیرے ہوئے ہیں اور چیک پوسٹوں سے گزر کر یہ لوگ وہاں سے پہنچے ہیں, یہی سوال جو ہے ذہنوں کو کھا رہا ہے. بہت شکریہ
جی. اوکے, ایک اور کالر ہیں کلیم اللہ نیازی میاں والی سے. جی السلام علیکم کلیم اللہ صاحب.
وعلیکم السلام. میں یہ کہنا چاہتا ہوں کہ جو لوگ یہ کہتے ہیں کہ پاکستان اور انڈیا وغیرہ جس طرح بھائی بات کر رہے تھے کہ جیٹ وہ بنا لیں, تو شاید ان کو جو ہے نا وہ فوجی ان کا سوچ نہیں ہے یا ان کو اسٹریٹجک جو معلومات ہیں وہ نہیں ہے کہ پاکستان کا جو انڈیا ہے پڑوسی ہے, اس کے وزیر اعظم نے کھلم کھلا کہا ہے کہ ہم نے 71 میں پاکستان کو توڑا اور اس پہ وہ فخر کرتے ہیں. اور ان کے جو مشیر ہیں اجیت دوروال وہ کہتے ہیں کہ میں لاہور میں خود رہا ہوں پاکستان کے خلاف, وہاں پہ میں نے بہت سا کام کیا ہے. جب ایسی حکومت ہو اور وہ وہاں افغانستان کے اندر اس نے اتنی زیادہ اربوں روپے کی انویسٹمنٹ کی ہو, تو یہ جو کہنا کہ ہم نے ٹھوس سوائے دی ہے, تو سب سے بڑا ٹھوس تو یہ ہے کہ افغانستان کے اندر راہ کی اتنی زیادہ موجودگی ہے, وہ کس لیے پاکستان کے خلاف ہی کام کر رہی ہے. تو دوسری بات یہ کہ رانا افضل صاحب سے یہ سوال ہے
جی
کہ بلا شبہ پی ٹی آئی, پی ایم ایل این, بی این پی, جماعت اسلامی, ان کو کریڈٹ جاتا ہے کہ آپ کے آنے کے بعد کافی حالات بہتر ہوئے تھے, لیکن جب ضرب عزم ہو رہی تھی تو وہ ہماری تعریفیں کر رہے تھے, اب ضرب عزم کے بعد پھر وہ ہمارے خلاف عذاب بن گئے, تو اس کا آپ نے کوئی حل سوچا ہے؟
صحیح, ٹھیک, شکریہ. بالکل یہ سوال افضل رانا افضل صاحب ہیں ان کے سامنے ہم رکھیں گے. لیکن ایک کو اور کالر کو ہم سنتے ہیں لکی مروت سے, انعام اللہ صاحب. جی السلام علیکم انعام اللہ صاحب.
السلام علیکم میڈم. میرے دو سوالات ہیں. پہلا سوال میرا یہ ہے کہ ایک الزام یہ لگتا ہے افغانستان پر پاکستان کی طرف سے کہ افغانستان کی سرزمین کو انڈیا پاکستان کے خلاف استعمال کر رہا ہے, تو اس الزام میں کتنی صداقت ہے؟ اور دوسرا سوال میرا یہ ہے کہ یہ پاکستان اور افغانستان کے درمیان جو بلیم گیم چل رہا ہے, کیا یہ دونوں ممالک کی ڈپلومیسی اور خارجہ پالیسی کی ناکامی نہیں ہے؟ تھینک یو.
اوکے رانا افضل صاحب, آپ نے ہمارے کالرز کو سنا اور یہ جو حملے ہو رہے ہیں پاکستان میں, زیادہ تر ہمارے جو کالرز تھے انہوں نے اس کا جو قصوروار ہے وہ انٹیلیجنس فیلئر جو ہے اس کو قرار دیا ہے. اس حوالے سے آپ کیا کہنا چاہیں گے, اور باقی کالرز کیا ان کے جو سوالات تھے آپ سے اس کا جواب آپ کیا دینا چاہیں گے؟
بالکل جی, بڑے امپورٹنٹ سوال ہیں اور یہی پریشانی ہے ہمارے پاکستان میں بہت سارے عوام کو کہ یہ ایسا کیوں ہوتا ہے, کیوں نہیں ہم روک سکتے. تو ان چیزوں کے دیکھیں, حکومت پاکستان بڑی کوشش کر رہی ہے. خیبر پختونخوا کی حکومت کو ہم 1% این ایف سی ایوارڈ سے زیادہ پیسے دے رہے ہیں جو کہ سالانہ 24 روپے کے قریب رقم ہے, اور وہ انہی چیزوں کے لیے ہے کہ وہ خیبر پختونخوا کیونکہ فرنٹ لائن سٹیٹ ہے, وہ ایکسٹرا ویپنز خریدے, ایکسٹرا گاڑیاں خریدے, ایکسٹرا پولیس کو تربیت دے تاکہ ان چیزوں کے اوپر بہتر, اور میں سمجھتا ہوں کہ انہوں نے اس پہ کام بھی شروع کیا ہے. اب جہاں تک حملہ کرتے ہیں جو لوگ, وہ کیونکہ ایلیمنٹ آف سرپرائز ان کے پاس ہوتا ہے تو وہ ہمارے سسٹم میں حملہ کرتے ہیں, لیکن آپ نے دیکھا کہ وہ کامیاب نہیں ہوئے, وہ حملہ کرنے تک تو پہنچ گئے لیکن وہ جو جس مقصد کے لیے,
لیکن کس طرح کامیاب نہیں ہوئے.
دوسری بات ہے بلیم گیم کی, کہ میں
اتنے لوگ ہلاک ہوئے ہیں سر,
جو ہے ہماری دونوں حکومتوں کے لیے چیلنجز ہیں. ہم اس میں انڈیا کو دوسرے ممالک کو شامل کریں گے تو ہمارے پاکستان کے عوام کو یہ جاننا چاہیے کہ ہر ملک کے اپنے مفادات ہیں, اگر انڈیا اس میں شامل ہوگا تو وہ اپنے مفادات کو سب سے آگے رکھے گا. ہمیں افغانستان کو اپنے مفادات اور پاکستان کو اپنے مفادات کے تحت ہر ایک دوسرے کے ساتھ مل کے اگر ہم تعاون کریں گے تو یہ جو ہمارا کامن دشمن ہے, جو کبھی ادھر حملہ کرتا ہے کبھی ادھر حملہ کرتا ہے, جو ادھر چھپتا ہے وہ ادھر حملہ کرتا ہے, جو ادھر چھپتا ہے ادھر حملہ کرتا ہے, ہم اس کے اوپر انٹیلیجنس ٹریننگ کریں اور ان کو نیست و نابود کر دیں تاکہ ہمارے دونوں ممالک کے اندر یہ عوام کی زندگی خوشحال ہو اور ہم اپنی تجارت کو بڑھا سکیں. تو یہ چیلنجز ہیں ہماری حکومتوں کے لیے, ہماری ڈپلومیٹس کے لیے. لیکن جب ایک حملہ ہوتا ہے اور نقصان ہو جاتا ہے تو فرسٹریشنز جو ہیں وہ نظر آنا شروع ہو جاتی ہیں. افغانستان کے اندر بہت نقصان ہوا, ہمیں بڑا دکھ ہے, ہم ان کے ساتھ ہمدردی کرتے ہیں, لیکن اس کے بعد جو فال آؤٹ ہوتا ہے فرسٹریشن کا وہ ہمارے اوپر گرتا ہے, اور شاید ہماری طرف جب ایسا ہوتا ہے تو یہ لامحالہ ان کو محسوس ہوتا ہوگا کہ ہم ان پہ الزام لگا رہے ہیں. لیکن اگر اس چیز کو ہم سمجھیں, اس کی درد اور تکلیف کو سمجھیں اور ایک دوسرے کے ساتھ مل کے بیٹھ جائیں تو کوئی عمل ایسا نہیں میں سمجھتا کہ یہ ہم حل نہ کر سکیں.
اوکے سر, جانے سے پہلے آپ یہ بتائیے گا کہ یہ شواہد جو آپ دے رہے ہیں افغان حکام کو, اس کے ساتھ کچھ مطالبات بھی آپ کریں گے, آپ کی حکومت کرے گی؟
دیکھیں میرا خیال ہے کہ یہ ایک ڈسکشن ہوگی کہ ہم کیا کر سکتے ہیں ہم لوگ.
اوکے رانا افضل صاحب, قطع کلامی معاف, لیکن اے پی سی پہ جب حملہ ہوا تھا اس کے بعد یہ اطلاعات تھیں جس کی تصدیق جو ہے ہماری کوششوں کے باوجود نہ پاکستانی حکومت نے کی نہ افغانستانی کسی عہدیدار نے اس کی وہ کی, لیکن یہ اطلاعات ضرور تھیں کہ افغان حکومت کی اجازت سے پاکستان نے افغانستان کے اندر ایک آپریشن کیا تھا, اس میں کچھ اہم لوگ بھی انہوں نے پکڑے تھے اور کچھ مشترکہ آپریشن بھی دونوں حکومتوں کی جانب سے کیا گیا تھا پاک افغان بارڈر دونوں سائٹس پہ. تو دوبارہ کچھ ایسے امکانات کی توقع جو ہے وہ کی جا سکتی ہے
صرف اس صورت میں اگر افغانستان کی حکومت اس پہ اجازت دے گی تو, ورنہ ہمیں کوئی اختیار نہیں کہ ہم افغانستان کے بارڈر کو کراس کریں. ہم ان چیزوں کی رسپیکٹ کرتے ہیں اور اگر افغانستان کی حکومت خود آپریشن کرے اور ان کو بہت اچھی بات ہے ہمیں اجازت دے, کیونکہ انٹیلیجنس آج کل اویلیبل ہے. آپ دیکھتے ہیں کہ امریکہ کے ڈرون دونوں طرف حملہ کرتے ہیں کیونکہ ان کے پاس انٹیلیجنس اویلیبل ہوتی ہے, ان پہ ہم اعتراض نہیں کرتے. پاکستان میں جب حملہ ہوتا ہے تو پاکستان والے خاموش رہتے ہیں جب افغانستان کے اندر حملہ ہوتا ہے, لیکن اگر یہ حملہ افغانستان والے پاکستان پہ کریں یا پاکستان والے افغانستان,
بہت شکریہ رانا افضل صاحب, تھینک یو سو مچ, آپ نے ہمیں ٹائم دیا. اور آپ بتائیے گا میر ویس افغان صاحب, ہم جمال صاحب جو ہیں عارف جمال صاحب ان سے بھی ہم یہ سوال کرنا چاہیں گے کہ اب جب کہ دونوں ممالک کے درمیان اس حملے کے بعد ایک دفعہ پھر تناؤ جو ہے ہمیں نظر آ رہا ہے, تو مستقبل میں آپ دونوں کنٹریز کے تعلقات کو کس طرح دیکھتے ہیں آپ, اور اس کو ٹریک پر رکھنے کے لیے کیا کرنا چاہیے دونوں ممالک کو؟
شہناز, یہ تناؤ کوئی نئی بات نہیں ہے, یہ آپ اس طرح مسئلہ بن چکی ہے, میں نے کئی بار یہ بات کی ہے جس طرح کی بس لفظوں میں یہ تو ہوتے رہتے ہیں, کیونکہ اب جب حملے ہوتے ہیں تو دونوں کنٹریز کی حکام جو وہ سیریس بن جاتے ہیں کہ ہاں یہ حملہ پلانا جگہ میں پلین ہوا تھا اور وہاں سے آ کر پاکستان میں پلاننگ کیے ہوئے تھے کابل میں یہ حملہ ہوا ہے, یا افغانستان میں پلاننگ کیے ہوئے تھے پاکستان میں یہ حملہ ہوا ہے, لیکن جب حملہ ختم ہو جاتے تو سٹوری ختم, پھر کوئی نئی موڑ لے جاتا ہے. میرے کہنے کا مقصد یہ ہے کہ یہ چیزیں ہوتے ہیں, بدقسمتی سے پاکستانی حکام نے ابھی تک افغان حکام کا جو خواہشات تھے وہ سیریس نہیں لیا ہوا ہے, اور جب اس طرح کے حادثے پڑ جاتے ہیں تو پھر انہیں وہاں پہ جانا پڑتا ہے, پھر اس اصلی مقصد سے ہٹ کر کوئی نئے حادثے کے بارے میں بات ہو جاتے ہیں. اگر جس حد تک دہشت گردی کو ختم کرنے کی بات ہے, ہاں میں یہ کہہ سکتا ہوں کہ افغان حکام تو یہ سالوں سے یہ کہہ رہے ہیں, سالوں سے ان کی بھی یہی خواہش ہے کہ کوئی بد طالبان اور کوئی گڈ طالبان, سب طالبان جو ہے وہ بد طالبان, لیکن یہ اس بات کا سر چھینا بھی پاکستان سے ابلا ہوا تھا, وہ بھی وہاں سے آئے ہوئے تھے, وہاں سے بھی لوگ یہ کہہ رہے تھے کہ کچھ بد اور نیک طالبان اس میں موجود ہے. میں تو اسی وقت بھی یہ کہہ رہا تھا, افغان حکام بھی یہی کہہ رہے تھے کہ طالبان میں کوئی فرق نہیں, ان کی ایک رہبر ہے. اب جہاں تک بات ان کی درمیان ہے, اگر ایک دوسرے کی خواہشات کو, صرف انٹیلیجنس شیئرنگ کی بات نہیں ہے, انٹیلیجنس شیئرنگ میں کیا ہوگا, صرف یہی ہوگا کہ پلانا جگہ میں ہے, اور نہیں آپریشن کی بات ہے جو کہ وہ پھر سے اجازت دے گا, وہ اجازت شاید نہ دے, کیونکہ افغانستان میں ایک اشرف غنی گورنمنٹ جو, یا خود اشرف غنی جو ہے افغان صدر, وہ انتہائی پریشر کے ساتھ پاکستان کے ساتھ گیا ہوا تھا, اس نے دوسری کا ہاتھ بڑھایا, لیکن اس طرف سے پاکستان کی طرف سے بدقسمتی سے انہیں وہی کچھ نہیں ملا, کچھ نہیں بلکہ بہت کم کچھ نہیں ملا انہیں. اگر یہ لوگ اسی وقت سیریس ہو جاتے تو میں یقین سے کہہ سکتا ہوں کہ یہ حملہ جو بڈبیرے میں فوجی کیمپ پہ ہوا ہے یہ نہیں ہو سکتا تھا, کیونکہ دونوں ملکوں کی جو حکام تھے وہ ایک بات پہ صلاح ہو جاتے کہ دہشت گردی کے خلاف ہے ہم. لیکن اب بھی وقت ہے, اب بھی ٹائم ہے, اگر یہ لوگ کر سکے کہ ایک دوسرے کے ساتھ بیچ جائیں اور دہشت گردوں کے دہشت گردی کی جو جڑیں ان کے خلاف فیصلہ کریں. یہ نہ افغان مہاجرین میں کنٹرول کے ساتھ ہو سکتا ہے, نہ سرحدوں کو بند کرنے کے ساتھ ہو سکتا ہے. میرے خیال سے
اس کے لیے ایک مضبوط اسٹریٹجی جو ہے اس کی ضرورت ہے. دونوں کنٹریز کے مابین کوآپریشن کی ضرورت پر زور دیا جاتا ہے, وہ ضروری ہے اس کے لیے. بہت شکریہ میر ویس افغان صاحب, تھینک یو سو مچ. آپ ہمارے ساتھ رہیے. عارف جمال صاحب, کیونکہ ہمیں اورگزئی ایجنسی سے ایک قبائلی رہنما سلیم خان اورگزئی نے بھی ہمیں جوائن کیا ہے. السلام علیکم سلیم خان اورگزئی صاحب. سلیم خان صاحب, آپ کو آواز آ رہی ہے؟
جی جی بالکل مجھے آواز آ رہی.
بہت شکریہ آپ ہمیں ٹائم دے رہے ہیں. اور سلیم خان صاحب, خیبر ایجنسی کے جو رہنما ہیں قبائلی, انہوں نے آج پاکستانی حکومت کو یقین دہانی کرائی ہے کہ وہ دہشت گردی کے خلاف جنگ میں پاکستان کی مدد کریں گے. یہ بتائیے گا کہ قبائلی رہنما کیا مدد کر سکتے ہیں دہشت گردی کے خلاف جنگ میں پاکستان کی؟ ماضی میں ان کا کیا کردار رہا ہے اور آئندہ وہ کیا کردار ادا کر سکتے ہیں؟
دیکھو شہناز, یہ قبائلی علاقے کے 95% لوگ جو ہے وہ دہشت گردی کے خلاف ہے. دہشت گردی کا تعاون نہ کر کے یہ دہشت گردی کے خلاف حکومت پاکستان اور فوج کے ساتھ تعاون ہے. میں سمجھتا ہوں میرے علاقے میں کرم ایجنسی میں جب سے آپریشن شروع ہوا ہے تو فوج کے خلاف کم از کم عوام نے ایک گولی بھی نہیں چلائی. یہ وہ چیز ہے جہاں ہمارے علاقے یعنی کرم ایجنسی میں آپریشن بالکل تقریباً 100% کامیاب ہو چکا ہے. اور فوج کے پیچھے جب عوام ہوتا ہے تو وہ فوج آگے اپنے مقصد میں کامیاب ہو جاتی ہے. اور پوری فاٹا میں جو میں دیکھ رہا ہوں بے شمول شمالی اور جنوبی وزیرستان, عوام جو ہے وہ 95% سے زیادہ
جی.
یہ یہاں کے حالات کو خراب کرنے اور افغانستان کے اندر کچھ ایسے کام کرنے جو پاکستان اور افغانستان کے خلاف ہو اس کے حق میں نہیں ہے. اور یہی وہ چیز ہے جو پاکستانی فوج اور دہشت گردوں کے خلاف قبائلی عوام کا جو تعاون ہے وہ یہی ہے. اور یہ کہ جو کچھ ایجنسیوں میں قبائلیوں کا لشکر بنا کے اس کو طالبان کے خلاف سفارہ کر کے اور فوج کا تعاون کر کے, میں سمجھتا ہوں یہ میرے کم از کم میرے سوچ کے مطابق یہ ٹھیک کام نہیں تھا. کیونکہ اس کا فائدہ کم ہوا اور وہ بیش بہا قیمت والے جو مشران تھے وہ ہلاک ہو گئے. تو جو یعنی خاموشی سے جو تعاون کر رہے ہیں پاکستانی فوج کا اور دہشت گردوں کے خلاف کام کر رہا ہے, یہی وہ چیز ہے کہ الحمدللہ اس وقت پوری فاٹا میں دہشت گردی کے خلاف جو آپریشن ہے وہ کامیابی سے چل رہا ہے.
جی بہت شکریہ سلیم اورگزئی صاحب. ہم کبھی ڈیٹیل میں تفصیل میں اس موضوع پہ آپ سے بات کریں گے کیونکہ اس سیگمنٹ کا ٹائم بالکل ختم ہو چکا ہے. تھینک یو سو مچ آپ نے ہمیں ٹائم دیا. عارف جمال صاحب, آپ سے ریکویسٹ کرنا چاہیں گے آپ ہمارے ساتھ رہیے کیونکہ اس وقت ہم کوشش کر رہے ہیں کہ بھارت سے ایک اور دفاعی تجزیہ نگار سشانت سرین بھی ہمیں جوائن کریں اور ہم اس رپورٹ پر بات کریں گے جو آج انڈیا کی اخباروں میں شائع ہوئی ہے کہ ایک غیر مسلم ہندو طالبہ جو ہے وہ شام جانے کے لیے وہ کوشش کر رہی تھی تاکہ وہ داعش کے ساتھ شامل ہو سکے. تو ہم دیکھیں گے کہ اس کی ایک غیر مسلمان جو کمیونٹی ہے ان میں داعش کے لیے ہمدردی کا پانا جو ہے اس کے وجوہات کیا ہیں, اور حکومت جو ہے وہ داعش سے نمٹنے کے لیے جو بھارت کی حکومت ہے ان کے پاس اسٹریٹجی کیا ہے, اس پہ ہم بات کریں گے. لیکن پہلے ہم لیتے ہیں ایک بریک.
کیا ڈرون حملے رکیں گے یا جاری رہیں گے؟ دہشت گردی گلوبل چیلنج یا پاکستان کی جنگ؟ عالمی فنڈنگ اور تجارت کے بغیر معیشت کیسے بہتر ہوگی؟
واٹس What's up Pakistan? Kya scene hai Pakistan? Janiye facebook.com/voaurdu ya twitter.com/urduvoa. Humse raabta kijiye urduvoa.com par. What's up Pakistan? Kya scene hai Pakistan? urduvoa.com.
سامعین ایک دفعہ پھر پروگرام میں خوش آمدید, اور پروگرام کے اس سیگمنٹ میں سوال پوچھنے کے لیے یا حصہ لینے کے لیے ہمارا ٹول فری نمبر ہے 0800-777-89. اور سشانت سرین جی, آپ کو خوش آمدید کہتے ہیں, اور آپ سے ہم اس رپورٹ کے بارے میں جاننا چاہیں گے جس میں یہ کہا گیا ہے کہ بھارت میں ایک ہندو طالبہ جو ہے وہ شام جانے کی کوشش کر رہی تھی تاکہ وہ داعش میں شامل ہو سکے. یہ بتائیے, کیونکہ ابھی تک تو یہ کہا جا رہا تھا کہ یہ داعش جو ہے مسلمانوں پر مشتمل, سنی مسلمانوں پر مشتمل ایک انتہا پسند گروپ ہے, لیکن ایک ہندو طالبہ کا اس میں شامل ہونے کی کوششیں, اس کی وجوہات آپ کیا دیکھتے ہیں؟
جو ابھی رپورٹ آئی ہے, جو آج صبح آئی ہے, وہ شاید ایک بڑی سکیچی سی رپورٹ ہے, اس میں سارے کے سارے ڈیٹیلز نہیں ہیں. ایک طریقے کی فریک رپورٹ نظر آ رہی ہے, یا ایک فریک کیس مانا جا سکتا ہے اس کو, کیونکہ عام طور پہ جیسے آپ نے کہا کہ یہ سنی مسلمان اور اس میں بھی ایک پرٹیکولر پروفائل ہے جو داعش سے بہت زیادہ افیکٹ ہو رہی ہے اور ان کی طرف ان کا رجحان ہے, تو یہ ایک طریقے کا ایک فریک کیس ہے. لیکن اس طرح کے کیس کچھ ہم کو ویسٹ میں بھی نظر آئے ہیں, جہاں پر گورے مسلمان بن گئے ہیں یا ان کے دوست یار مسلمان تھے اور اس سے متاثر ہو کر داعش کی آئیڈیالوجی سے وہ داعش کی طرف ان کا رجحان ہوا. لیکن اس کیس میں شاید اگر تھوڑے اور ابھی مواد آئے گا تو شاید زیادہ پتہ لگے گا کہ کیا یہ اس کی کوئی سائیکولوجیکل پرابلم تھی لڑکی کی, کیا اس کا کوئی رشتہ تھا کسی مسلمان لڑکے سے جس سے یہ کافی زیادہ متاثر ہو کر داعش کی طرف اس کا رجحان بنا. تو ابھی ہم میرے خیال ایک لحاظ سے وی آر فائرنگ ان دی ڈارک.
اوکے, تو اوور آل آپ کیا دیکھتے ہیں بھارت میں داعش کا اثر و رسوخ جو ہے وہ کہاں تک نظر آتا ہے؟
ابھی تو بہت محدود ہے. دیکھیے, بھارت میں 180-190 ملین مسلمان رہتے ہیں, اور شاید دنیا میں دوسری بڑی تعداد ہے مسلمانوں کی کسی ایک ملک میں, اور اگر اس میں سے 30-40-50 یا 100 بھی اگر آپ لے لیجئے لوگوں کا کوئی رجحان نظر آیا داعش کی طرف, تو میرے خیال آٹے میں نمک سے بھی کم ہے یہ. تو ایک تو ہمارا جو سوسائٹی ہے بھارت میں, یا جو ایک ایک جس طرح کی فیملی ویلیوز ہیں, یا جو باقی سارا کا سارا ماحول ہوتا ہے, اس میں داعش کا کوئی بہت زیادہ سکوپ نظر نہیں آتا. لیکن ہم اسی پر ریسٹ نہیں کر سکتے, کیونکہ یہ بھی ہمارے کو ماننا پڑے گا کہ دنیا بھر میں اگر ایک طریقے کا ایک ینگ مسلم طبقہ جو ہے اس کا داعش کی طرف رجحان ہے, تو بھارت اس سے اچھوتا رہے گا, یہ میری منطق میں نہیں آتی بات. تو آبویسلی کچھ لوگ ہوں گے جن کا رجحان ہوگا داعش کی طرف, اور اس کی طرف سرکار کو اور کمیونٹی کو ورک کرنا پڑے گا تاکہ ان لوگوں کو اس آگ میں جھلسنے سے پہلے ہی بچا لیا جائے.
اوکے, عارف جمال صاحب, آپ کس طرح دیکھتے ہیں یہ نیا رجحان داعش کے حوالے سے ہمیں جو نظر آ رہا ہے؟ کیونکہ شروع میں تو یہ کہا جا رہا تھا کہ جو سنی مسلمانوں مخالف جو پالیسیز ہے اس کی وجہ سے داعش کا یہ گروپ جو ہے یہ وجود میں آیا, اور پھر اسی بنیاد پر مختلف جو مسلمان کہا جاتا ہے के सफ़र हो रहे थे, उन्होंने दाइश में को ज्वाइन करना शुरू किया। इसमें कहाँ तक हकीकत है ये हमें नहीं मालूम, लेकिन ये बताइएगा कि एक गैर मुसलमान जो हैं उनका इस ग्रुप में शामिल होना, क्या इनको महज अटेंशन सीकर या जिस तरह सुशांत जी ने कहा कि इन्हें साइकोलॉजिकल कोई प्रॉब्लम हो सकता है वो कहकर इसको एक तरफ रखा जा सकता है, या फिर आप इसकी खास कोई वजूहात देखते हैं?
देखिए, चंद ऐसे गैर मुस्लिम हमने देखे हैं पिछले 10-20 साल में जिन्होंने मुस्लिम ग्रुप्स ज्वाइन किए और जिहाद में शामिल हुए, मगर उन लोगों में ये भी था कि वो अपना मजहब छोड़कर इस्लाम की तरफ रुजू कर चुके थे और मुसलमान बन चुके थे और इसलिए वो जिहाद में शामिल हुए। जहाँ तक तो इस खातून का ताल्लुक है, मैं नहीं कह सकता कि इसकी कोई साइकोलॉजिकल वजह थी या कोई इसका कोई अफेयर मुसलमान लड़के से चल रहा था या ये मुसलमान हो चुकी थी, तो ये तो जब तफसीलात आएंगी तो हम देखेंगे। लेकिन मेरी एक जो अगर गट फीलिंग आप लेना चाहती हैं तो मेरा ख्याल ये है कि ये लड़की मुसलमान हो चुकी थी, उसकी कोई भी वजह हो सकती है, उसकी अपने मजहब से बेजारी हो सकती है, उसकी कोई साइकोलॉजिकल प्रॉब्लम्स हो सकती हैं, उसके कोई फैमिली प्रॉब्लम्स हो सकते हैं जिनकी वजह से वो अपने मजहब को छोड़कर इस्लाम उसने कबूल छुप के किया हो।
Okay.
तो मेरा तो ये ख्याल है ऐसा
Okay.
जो हमारी हिस्ट्री रही है।
ठीक, कुछ कॉलर्स हैं। केपीके से जावेद साहब जी, अस्सलाम वालेकुम। जावेद साहब खैबर पख्तूनख्वा से क्या कहना चाहेंगे आप?
मैं ये कहना चाह रहा हूँ कि ये दाइश का जो वजूद है ये तो हमारे यहाँ जा पाया जाता था तो उनके साथ मुसलमान तकरीबन मिल जाते थे। अगर ये क्यों कि आज भारत में इनके साथ यानी जो गैर मुस्लिम है ये भी मिलना शुरू हो गए, सर ये सवाल मुझे जरा बता दीजिए क्यों?
जी ओके, आपका कोई सवाल नहीं था। हाफिज मोहम्मद साहब दुनियापुर से जी अस्सलाम वालेकुम, उनकी लाइन ड्रॉप हो गई। खान अकबर अफरीदी साहब कुहाट से,
हेलो
जी अस्सलाम वालेकुम, आवाज आ रही है, सवाल कीजिए।
वालेकुम वालेकुम सलाम, मैं सलमानी बोल रहा हूँ लंडन को तरफ से।
जी सर,
हेलो
जी, आपकी आवाज आ रही है।
मेरे ख्याल में भारत तो दाइश के लिए सबसे जरहेज जमीन है क्योंकि वहाँ सिख हिंदू वगैरह वगैरह ना अकलियत में है, एक क़यामत तक गुलाम रहेंगे। इसलिए मेरे ख्याल में हिंदू से लेकर जो मजलूम लोग हैं अकलियत में है वो पूरी की पूरी ने दाइश में दाखिल होंगे क्योंकि ये निज़ाम के खिलाफ काम कर रहे हैं। इसका ये मतलब नहीं है कि सब सुन्नी मुसलमान है, मेरे ख्याल में भारत जरखी जमीन है दाइश के लिए।
अच्छा जी सुशांत जी, आपसे आखिरी सवाल ये कहना चाहूंगी कि दाइश से निमटने के लिए भारतीय हुकूमत जो है इस वक्त उनकी हिकमत अमली क्या है जिस पे के वो अमल पैरा है?
नहीं, मैं पहले तो जो आपके लास्ट कॉलर थे इनका एक जवाब दूंगा। मेरे ख्याल इनकी भी एक साइकोलॉजिकल प्रॉब्लम है, इनको भी अपना दिमागी इलाज करवाना चाहिए। जिस तरह की बेबुनियाद और बेकार की बात ये कर रहे थे, इनको हिंदुस्तान या भारत के बारे में कुछ इल्म ही नहीं है, ये जाहिलिया के उसमें रह रहे हैं, तो इनकी अपनी प्रॉब्लम है। लेकिन मेरा दूसरा मानना ये है कि मुसलमान हो या किसी और मजहब का आदमी हो, जो भी दाइश की तरफ जिसका रुझान होता है, मेरे ख्याल उसकी एक साइकोलॉजिकल प्रॉब्लम होती है। मुसलमानों की भी वो एक साइकोलॉजिकल प्रॉब्लम है और गैर मुसलमान जो उसकी तरफ रुझान होता है उनकी भी एक साइकोलॉजिकल प्रॉब्लम है। तीसरी बात ये है कि मेरे ख्याल ये एक फिनोमिना है जिसको हमारे को समझने की जरूरत है और भारत ने एक तरीके एक एक, एक मेरे ख्याल एक मुहिम चलनी शुरू हुई है कि आप सोसाइटी को और कम्युनिटी को इन्वॉल्व करें, उसमें उलेमा भी आए, उसमें बाकी लोग भी आए, ताकि इस चीज को इसकी जड़ें ना पकड़ी जाएं भारत में। और भारत में अगर आप किसी और मुल्क में देखें तो तादाद जो मुसलमानों की है बहुत ज्यादा है, लेकिन जितने लोग जिनके बारे में अभी तक इत्तलात है वो बहुत ही एक बिल्कुल एक फ्रिंज एलिमेंट से भी कम एलिमेंट है जिसका इसकी तरफ रुझान है। लेकिन इसके बावजूद हम लोग इस पे रेस्ट नहीं कर सकते
कि ये भारत की तरफ इस तरीके की लपटें नहीं आएंगी, ये आ रही हैं और इसमें लोग बाग जो हैं वो इसमें इन्वॉल्व होंगे और उसको कैसे रोका जाए, इस पर शायद सरकार की अब एक मुहिम शुरू हो रही है। अब वो कितनी कारगर साबित होती है वो एक अलग बहस है।
ठीक, बहुत शुक्रिया आपका सुशांत जी, आपने टाइम दिया, थैंक यू सो मच, आइंदा भी आपसे बात होगी। और आरिफ जमाल साहब, यहाँ पर आपका भी हम शुक्रिया अदा करना चाहेंगे। इस सेगमेंट का टाइम ख़त्म हो चुका है, थैंक यू सो मच। और सामीन, इस वक्त हम एक ब्रेक लेना चाहेंगे, ब्रेक से वापस आकर यूरोप से खालिद हमीद फारूकी साहब तर्जिया निगार भी हैं, सीनियर एनालिस्ट भी हैं, कुछ देर में वो बल्कि बताए जा रहे हैं हमारे साथ हैं। और ज़फ़र ताहिर ने यहाँ यूएस से हमें ज्वाइन किया है, उनको भी खुश आमदीद कहते हैं, लेकिन पहले लेते हैं एक ब्रेक।
व्हाट्सएप पाकिस्तान, क्या सीन है पाकिस्तान, जानिए facebook.com/voaurdu या twitter.com/urduvoa, हमसे राब्ता कीजिए urduvoa.com पर। व्हाट्सएप पाकिस्तान, क्या सीन है पाकिस्तान, urduvoa.com।
सामीन वेलकम बैक। और खालिद फारूकी साहब, आपसे हम आगाज़ करना चाहेंगे। इस वक्त कहा जा रहा है कि मशरकी यूरोप में जो पनागुजीनों का बहरान है उससे मुतलिक एक इजलास हो रहा था जब मैं आ रही थी स्टूडियो। ये बताइएगा, इजलास ख़त्म हुआ है या नहीं, और इस इजलास का मकसद क्या है और क्या तवक्कुआत इससे रखी जा रही हैं?
देखिए, इसकी जो इजलास की अपडेट है वो तो ये है, जो आखिरी थी 4:30 बजे तक वो जारी था, और उससे क्या तवक्कात वाबस्ता की जा सकती हैं, क्योंकि ईस्टर्न और सेंट्रल यूरोप के जो ईयू ममालिक हैं, जिनमें चेक रिपब्लिक है, स्लोवाक रिपब्लिक है, पोलैंड है, लिथुएनिया है, हंगरी है, इन्होंने तो आउटराइट कोटा सिस्टम जो कि जर्मनी ने प्रपोज किया था उसको रिजेक्ट कर दिया है, और ये गियर अप हो गए पूरी तरह ये तमाम ममालिक ईस्टर्न और सेंट्रल यूरोप के, जो बुध को ब्रसल्स में जो समिट हो रही है यूरोपीय यूनियन की इस महाजरीन के बहरान से मुतालिक, तो उसमें भी इनकी एक बहुत ही सॉलिड किस्म का मौकफ सामने आएगा कि वो किसी भी तरीके से कोटे पर तैयार नहीं है। लेकिन आज की जो गुफ्तगु सामने आई है उस मीटिंग के नतीजे में, उसमें सबसे जो अफसोसनाक बात है वो ये कहा गया है कि ना तो ईस्टर्न मशरकी यूरोप के और वसी यूरोप के जो ईयू ममालिक हैं वो फाइनेंशियली जो है वो ज़्यादा मजबूत नहीं हैं, इसी तरह वो कल्चरली भी जो है वो तैयार नहीं है महाजरीन को रहने के लिए। तो ये समझा जा सकता है कि जब कल्चरल का लफ्ज इस्तेमाल किया है तो उन्होंने इंडिकेट किया है कि 95% जो महाजरीन है उनका ताल्लुक मुसलमान ममालिक से है, वो मुसलमान हैं, और मशरकी और वस्ती यूरोप में एक लहर है मुसलमानों के खिलाफ जिसकी मजाहमत करने के बजाय ये जमहूरी तौर पर मुंतखब हुकूमतों ने वही एक मौकफ अपनाया है जो कि एक इंतहाई राइट विंग के लोगों का मौकफ है। ये बहुत ही अफसोसनाक बात है।
तो क्या, क्योंकि हमें भी मालूम है काफ़ी कोशिशें हो रही हैं, अभी तक कई इजलासें हो चुकी हैं, और एक मुश्तरिका और मरबूत हिकमत अमली जिसको हम कह सकें वो इन पनागुजीनों की आबादकारी से मुतलिक वो हमें नज़र नहीं आ रही है, मुस्तकबिल करीब में इसकी तवक्को जो है वो रखी जा सकती है?
जर्मनी ने आज भी, एंजेला मर्कल ने ये मुतालबा किया है और दरख्वास्त की है कि यूरोपीय यूनियन के ममालिक मुश्तरका तौर पर मुत्तहद होकर इस बहरान का मुकाबला करें और एक आवाज़ होकर एक पॉलिसी पर अमल पैरा हों, लेकिन मशरकी और वसी यूरोप के ममालिक इस बात पर कतन तैयार नहीं है, और ऐसा नहीं लगता कि बुध के इजलास में भी कोई किसी किस्म की मरबूत हिकमत अमली सामने आ सकेगी। मशरकी और वसी यूरोप के ममालिक जिसका सरखेल पोलैंड है वो ख़ास तौर पर इसकी मजाहमत करेंगे, और ऐसा नहीं लगता कि ये बहुत जल्दी ये बहरान ख़त्म होने वाला है। उसकी एक वजह ये भी है कि जो मूवमेंट इस वक्त रीसेंट जो मूवमेंट है, आज की जो मूवमेंट है सर्बिया के और हंगरी के दरमियान, जनूबी हंगरी और शुमाली सर्बिया के दरमियान जो हॉर्गोश और सेवेक का जो बॉर्डर है उसको सील करने के बाद उस तकरीबन 65 किलोमीटर की जो वाव वायर वहां खड़ी की गई है और जो फेंस लगाए गए हैं, उसके बाद सर्बिया ने महाजरीन को मूव कर दिया है शुमाली मशरकी क्रोएशिया और जनूबी हंगरी के बॉर्डर पर वो मास हो रहे हैं। वो बहुत लंबा बॉर्डर है, उसकी 125 किलोमीटर का बॉर्डर है, तो उस पर फेंस बहरहाल शुरू कर दिए हैं लगाना, लेकिन अब भी बहुत इलाके खिले हुए हैं जिसकी वजह से वो मास कर रहे हैं, मास मूवमेंट हो रही है महाजरीन की जर्मन हंगरी के अंदर, और हंगरी से वो सीधी मूवमेंट जो है वो जाके ऑस्ट्रेलिया के जनूब में वो जमा हो रहे हैं वहां पर, और वहां से वो जर्मनी में क्रॉस कर रहे हैं। और बहुत ही बड़ा दौरान है, हंगरी उनको बसों में भर के वो पहुंचा देता है ऑस्ट्रिया के बॉर्डर पर, और ऑस्ट्रिया से वो जर्मनी जाना चाहते हैं। तो ये एक इंतहाई ट्रेजिडी चल रही है, और महाजरीन बहुत ही अनवेलकम है यहाँ पर, खासतौर पर हंगरी और क्रोएशिया में। क्रोएशिया और हंगरी की अपनी एक राइट विंग की सियासत की तारीख है, और सब लोग जानते हैं अच्छी तरह के क्रोएशिया का क्या रवैया रहा है।
लेकिन बाज यूरोपी ममालिक और उसके अवाम जो हैं वो जाहिर है इनको वेलकम भी कर रहे हैं, ना सिर्फ वेलकम कर रहे हैं बल्कि इनकी मदद भी की जा रही है। खालिद फारूकी साहब जी, बताया जा रहा है जफर ताहिर साहब ने भी हमें ज्वाइन किया है, अस्सलाम वालेकुम जफर ताहिर साहब। ओके, हम कोशिश कर रहे हैं कि जफर ताहिर साहब को हम सुन सकें, वो हमारे साथ लाइन पे हैं। जफर ताहिर साहब, आप हमारे साथ हैं? ओके, और प्रोग्राम को हम खालिद फारूकी साहब आगे बढ़ाना चाहेंगे, और आपके इल्म में होगा कि इस गुजरा हुआ जो वीकेंड है उस पे जी हमें कहा जा रहा है जफर ताहिर साहब हमारे साथ हैं, उनसे हम बात करने की कोशिश करते हैं। जफर ताहिर साहब हमारे साथ हैं आप?
जी, सलाम अलैकुम।
ओके, सलाम अलैकुम जफर ताहिर साहब। अभी जॉन केरी ने जो बरतानिया का दौरा किया और अपने जो उनके हम मनसब हैं फिलिप हेलमेंट, उनसे उन्होंने मुलाकात की, उसके बाद एक कॉन्फ्रेंस, मुश्तरिका कॉन्फ्रेंस में उन्होंने रूस के हवाले से जो अमेरिका की पॉलिसी है उस हवाले से उन्होंने बात की है। हमें मालूम है कि पहले अमेरिका का ये कहना था कि रूस तनाज़े को ख़त्म करने के लिए ज़रूरी है कि बशार अल-असद इक्तदार से अलग हो जाएं, लेकिन जॉन केरी ने वीकेंड पे जो बात की है उन्होंने ये कहा है कि बशार अल-असद का इक्तदार से फौरी तौर पर अलग होना जो है वो ज़रूरी नहीं है, और ये कि मुज़ाकरात शुरू होने चाहिए जिसमें बशार अल-असद भी हिस्सा हो। ये बताइए कि क्या अमेरिका सीरिया के हवाले से अपनी पॉलिसी को रिविजिट कर रहा है, और अगर कर रहा है इसकी वजूहात क्या है?
देखिए, अमेरिका वही कर रहा है जो कि तमाम ममालिक या कौमें करती हैं, वो अपने बेस्ट इंटरेस्ट को देखती हैं, और हालात बड़ी तेजी से चेंज हुए हैं पिछले 4-5 सालों में। हमने जो ये दाइश का जो एक इमरजेंस देखा है इस रीजन में, तो इसने तमाम चीजों को ओवरटेक कर लिया है, और मेरे ख्याल से इस वक्त अमेरिका ये समझता है कि इस बात की जरूरत है। इसीलिए आप देखिए कि ईरान के साथ भी ताल्लुकात में अमेरिका ने एक नई पॉलिसी अपनाई है, तो अमेरिका ये समझता है कि इस वक्त ये जरूरी है कि तमाम ममालिक के साथ मिलकर, खासतौर पर यूरोप, चाइना और रशिया के साथ मिलकर मशरक वस्ता के जो सिचुएशन है उसको हैंडल किया जाए, और उसमें मेरे ख्याल से अमेरिका ने ये जो स्टैंड लिया था, थोड़ा सा अमेरिका इसमें नरमी दिखा रहा है, पीछे हट रहा है, ताकि कम से कम लोग एक पेज पे होके इस पे काम कर सकें। तो अगर इसके लिए अमेरिका इस बात पे राजी है कि ठीक है, ये प्री कंडीशन नहीं है, ये उसकी कोई शर्त नहीं है कि जी बशार अल-असद अलग हो और मामले को आगे बढ़ाए, इसलिए अमेरिका ये समझता है कि लॉन्ग टर्म में बशार अल-असद सर्वाइव नहीं कर पाएंगे, ही इज नॉट अ पॉपुलर लीडर, ही रिप्रेजेंट्स अ वेरी स्मॉल माइनॉरिटी। तो मेरे ख्याल से अमेरिका वो कर रहा है जो कि अमेरिका को एज अ सुपर पावर, एज अ लीडिंग पावर करना चाहिए।
ठीक, ओके। फारूकी साहब, आपसे ये जानना चाहूंगी, मुख्तसरन बताइएगा कि यूनान में जो आम इंतखाबात थे उसके नतीजे सामने आए हैं, और एक दफा फिर एलेक्सिस सिप्रास की जमात जो है वो जीती है, इसको यूरोप में किस तरह कहा देखा जा रहा है इस नताइज को?
देखें चिप्रियास की विक्ट्री जो है जाहिर है कि यूरोपीय यूनियन ने एक माइल था उस पर। मार्टिन शुल्ज ने यूरोपियन पार्लियामेंट के स्पीकर हैं जिन्हें प्रेसिडेंट यहां कहा जाता है, उन्होंने एक स्टेटमेंट दिया है और वेलकम किया विक्ट्री। जाहिर है कि अवाम का मैंडेट है, लेकिन जो यूनान की सूरत हाल है वो जूं की तू है। चिप्रियास से बार बार ये साबित करना चाहते हैं कि यूरोपियन यूनियन की जानिब से लगाई जाने वाली शराइत जो हैं वो अवाम को मंजूर नहीं है और हमें भी वो मंजूर इसलिए नहीं है क्योंकि यूनानी अवाम को मंजूर नहीं है। कोई भी रास्ता नहीं है यूरोपीय यूनियन के पास कि वो उसमें जो कुछ उन्होंने पैकेज दिया है उसको दोबारा उसमें नज़रसानी की जाए, उसमें तरमीम की जाए और उससे ज़्यादा की ऑफर की जाए यूनान के अवाम को। तो एक तरफ फिर एक दफ़ा हम वहीं पहुंच गए सर्कल में, उसी जगह मकाम पे पहुंच गए जहां हम
जहां के यूनान पहले था। बेहद शुक्रिया खालिद हमीद फारूकी साहब और जफर ताहिर साहब, आपका भी शुक्रिया, आपने हमें ज्वाइन किया। सामीन इसके साथ ही वॉइस ऑफ अमेरिका के वॉशिंगटन स्टूडियो से मेज़बान शहनाज नफीस को नेक्स्ट वीक तक इजाज़त दीजिए। अपना ख्याल रखिए, अल्लाह हाफिज़।
इस प्रोग्राम में जो नुक्ताए नज़र पेश किए गए वो खालिस्तन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी।